यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। विदेशमा रहेका नेपालीले त्यहीँबाट मतदान गर्न सक्ने गरी सरकारले अध्यादेश ल्याउँदै मध्य प्रदेशका 24 स्थानीय निकायले अझै बजेट प्रस्तुत गर्न बाँकी र रसियाको मस्को नजिकैको तेल प्रशोधन केन्द्रमा युक्रेनको आक्रमण। समाचार अब विस्तारमा। निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि दिएको समय आज सकिँदैछ। आगामी फागुन 21 गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले तोकेको समय अवधि आज साँझ सकिँदैछ। तर आयोगमा दर्ता भएका दलले निर्वाचन प्रयोजनार्थ भने पुनः दल दर्ता गर्नुपर्ने हुन्छ। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा र माघ 11 गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले दल दर्ता आह्वान गरिसकेको छ। निर्वाचन आयोगका अनुसार हाल आधिकारिकता पाउने दलको संख्या 126 पुगिसकेको छ। जम्मा संख्या टुङ्गो आज साँझ लाग्नेछ। यसै गरी आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंगिर 1-10 गतेसम्म र राष्ट्रिय सभाका लागि मंगिर 1-7 गतेसम्म दल दर्ता गर्न भनेको छ। मतदाता नामावलीमा नाम समावेश भए विदेशमा रहेका नेपाली नागरिकका लागि सम्बन्धित देशको दूतावास नियोगमा मतदान केन्द्र तोक्न सक्ने गरी सरकारले अध्यादेशको प्रक्रिया अघि बढ़ाएको छ। गृह मन्त्रालयले तयार पारेको अध्यादेशको मस्यौदा सरकारवालाको सुझावपछि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ। प्रस्तावित व्यवस्था अनुसारको अध्यादेश जारी भई कार्यान्वयनमा आए विदेशमा रहेका नेपाली नागरिकले समानुपातिक तर्फको मत दिन पाउनेछन्। सरकारले भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका कारण भएको क्षतिको विवरण उपलब्ध गराउन सबै गाउँपालिका र नगरपालिकालाई आग्रह गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका 753 स्थानीय तहलाई पत्राचार गरी क्षतिको विवरण उपलब्ध गराउन आग्रह गरेको हो। मन्त्रालयले यही कार्तिक 27 गते एक पत्र मार्फत आन्दोलनका क्रममा भएको क्षतिको विवरण अनलाइन पोर्टलमा प्रविष्ट गर्न पत्राचार गरिएको उल्लेख गरेको छ। मन्त्रालयले क्षतिको विवरण अनलाइन पोर्टलमा प्रविष्ट गर्ने सम्बन्धी आवश्यक जानकारी गराउन भनिएको छ। पुननिर्माण लगायतका कामका लागि विवरण उपलब्ध गराउन भनिएको मन्त्रालयले प्रश्न पारेको छ। सरकारले आन्दोलनका क्रममा भएको सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षतिको मूल्याङ्कन तथा पुननिर्माण योजना तयारीका लागि गत असोज 5 गतेको मन्त्री परिषदको बैठकले 5 सदस्यीय समिति गठन गरेको थियो। सशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा बल एसएसबी बीच संयुक्त सीमा गस्ती र सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक समन्वय र सहकार्य बढ़ाउने समझदारी भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र भारतको सशस्त्र सीमा बलका महानिर्देशक संजय सिंघल नेतृत्वको भारतीय प्रतिनिधिमण्डल बीचको द्विपक्षीय 9 समन्वयात्मक बैठकमा सीमा अपराध नियन्त्रण, लागू औषध प्रसार नियन्त्रण लगायतका विषयमा छलफल भएको थियो। त्यस्तै सीमा क्षेत्रमा हुने अवैध चोरी निकासी तथा पैठारी नियन्त्रण, अवैध आवत जावत नियन्त्रण, सूचना तथा तालिम आदान प्रदान गर्ने बारेमा विचार विमर्श भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो। हुम्ला सदरमुकाम सिमकोट गाउँपालिका 5 युवाले हवाई टिकट वितरणमा पारदर्शिता नगरी मिलुमतमा टिकट वितरण गर्ने तथा पछिल्लो समय चिट्ठाका आधारमा टिकट वितरण गर्दा झन समस्या भएको भन्दै 3 निजी एयरलाइन्सका कार्यालयमा ताला लगाएपछि हुम्लाको सिमकोटदेखि नेपालगंजको हवाई उडानमा 2 हवाई टिकट अनिवार्य बिरामीलाई वितरण गर्ने, 3 सरकारी कर्मचारीका लागि जिल्ला प्रशासन कार्यालयले सिफारिश गर्ने तथा 3 टिकट एयरलाइन्सले अग्रिम सूचना जारी गरी अनलाइन माध्यमबाट वितरण गर्ने सहमति भएको छ। जिल्लामा उपलब्ध राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि सहित जनप्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न बैठकले सिमकोट गाउँपालिका 5 र 6 स्थानीयका लागि वडा कार्यालयको सिफारिशमा 1-1 टिकट वितरण गर्ने तथा बाँकी टिकट एयरलाइन्सले प्राथमिकता र सहजताका आधारमा वितरण गर्ने सहमति गरेको प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले जानकारी दिनुभयो। 15 सीट भएको जहाजमा यसअघि भन्सुनका आधारमा टिकट वितरण हुँदै आएको बताइन्छ। वैदेशिक रोजगारीका लागि बेलायत र अस्ट्रेलिया पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको अभियोगमा प्रहरीले 2 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका चार बस्ने बाह्रको जितपुर सिमरा उपमहानगरपालिका पाँचका 31 वर्षीय मनोहर चौधरी र काठमाडौँ महानगरपालिका 13 बस्ने प्युठानको गौमुखी गाउँपालिका चारका 22 वर्षीय मेघराज सुनार रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिनुभयो। पक्राउ परेका मध्ये चौधरीले बेलायत पठाइदिने भन्दै 8,50,000 रूपियाँ र सुनारले अस्ट्रेलिया पठाइदिने भन्दै 28,00,000 रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीड़ितहरूको उजुरीका आधारमा दुवैजनालाई पक्राउ गरिएको हो। चालू आर्थिक वर्षको 4 महिना पूरा भए पनि मधेस प्रदेशका 24 स्थानीय तहले बजेट प्रस्तुत गर्न सकेका छैनन्। देशभर हालसम्म कुल 728 स्थानीय तहले बजेट प्रस्तुत गरे पनि 25 स्थानीय तहले बजेट ल्याउन सकेका छैनन्। संवैधानिक व्यवस्था अनुसार हरेक वर्षको जेठ 15 गते संघीय सरकारले, असार 1 गते प्रदेश सरकारले र असार 10 गते स्थानीय तहले बजेट प्रस्तुत गर्नुपर्दछ। यतिबेला किसानहरूलाई धान भित्र्याउन भ्याइ नभ्याइ छ। पछिल्लो समय ट्र्याक्टर, थ्रेसर, मिनी ट्रिलर जस्ता आधुनिक कृषि औजारले कृषि कर्म गर्न सजिलो बनाएको छ। कृषिमा भएको आधुनिकीकरण र यान्त्रिकीकरणको प्रयोगले किसानको लागत कम हुन गएको छ भने समयको समेत बचत भएको पाल्पाका किसानहरू बताउँछन्। पाल्पाबाट संवाददाता विष्णु खनालको यो रिपोर्ट।
पाल्पाको अन्न भण्डारको रूपमा रहेका माडीफाँट, रामपुर, अर्गली, हुँगी, थेर्लुङ, सर्देवा, कचल लगायतका फाँटमा यति बेला किसानलाई धान पराल स्याहार्न भ्याइ नभ्याइ छ। पहिला पहिला गाउँभरिका मानिस जम्मा भएर धान काट्ने, बिटा लगाउने, झाँट्ने लगायतका काममा धेरै जनशक्ति र श्रम लाग्ने गरेकोमा आजभोलि आधुनिक कृषि औजारको प्रयोगले केही घण्टामै काम सकिने गरेको छ। कृषिमा यान्त्रिकरण तथा आधुनिकीकरणले कृषकहरूको श्रम र लागत समेत बचत भएको छ। कृषि कर्ममा यान्त्रिकरणले समय बचत हुँदा अन्य काम समेत गर्न पाएको किसान बताउँछन्। किसान टेक बहादुर घरती।
ठाउँ, क्षेत्र, लोकेसन उपयुक्त भयो भने राम्रो तरिकाले नाश नगरिकन काट्दोरहेछ।
कृषिमा उत्पादन लागत कम पर्ने, खेतालाहरू कम लाग्ने, छिटो छरिटो काम हुने भएपछि पाल्पाका किसानहरू खेतबारी खनजोत गर्न, धान रोप्न, धान काट्न, धान स्याहार्न मेसिनहरूको प्रयोग गर्दै आएका छन्। आधुनिक प्रविधिको प्रयोगले श्रमिक कम लाग्दा आर्थिक भार समेत कम भएको माडीका किसान अर्जुन कुमारको भनाइ छ।
थ्रेसर आउँदाखेरि धेरै सजिलो छ। पहिला झाँट्ने 20-25 जना लाग्थ्यो, यतिलाई बाटेर गोरु पराल मार्न जान्थ्यो, मन्छेले बोक्नु पर्थ्यो, धेरै पैसा बचत भएको छ, धेरै सजिलो पनि छ।
जिल्लाका स्थानीय तहले पनि किसानलाई लक्षित गर्दै सहुलियतमा कृषि औजार वितरण गर्दै आएका छन्। यसले किसानलाई राहत मिलेको छ। अहिले यो नयाँ चलन आएको र मानिसको भन्दा धेरै सस्तो परेको अगुवा किसान बुद्धिराज बस्यालले बताउनुभयो। पाल्पामा यस वर्ष 8,200 हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ। यस वर्ष समयमा वर्षा नभएको, धान स्याहार्ने समयमा पानी परेको, मल आदिको समस्याले भने धान उत्पादनमा कमी हुने कृषि ज्ञान केन्द्रले जनाएको छ। कृषिमा यान्त्रिकरणले किसानलाई फाइदा पुगेको बताउँदै यस वर्ष मौसमका कारण जिल्लामा करिब 2% धान उत्पादन घट्ने अनुमान रहेको बताउनुहुन्छ कृषि ज्ञान केन्द्र पाल्पाकी प्रमुख अमिता पाण्डे।
थ्रेसरहरू युज गर्ने, ट्रेयरहरू प्रयोग गर्ने कारणले गर्दाखेरि केही हदसम्म किसानहरूलाई सहज भएको देखिन्छ। यसले चाहिँ लागतहरू घटाउने, काममा सहजता आउने, समयमा बाली नालीहरू लगाउन पाउने, थन्काउन पाउने। 8,200 हेक्टरमा मात्रै धान खेती गरिएको थियो, उत्पादन 81-82 भन्दा 1-2% घट्ने जस्तो हामीले आकलन गरेका छौँ।
आधुनिक कृषि उपकरणको प्रयोग तराईमा जस्तो सहज पहाड़ी क्षेत्रमा नभए पनि यहाँका फाँट र मोटर बाटोको सुविधा भएको स्थानमा किसानले प्रविधिको प्रयोग गरिरहेका छन्। निर्वाहमुखी खेती गर्दै आएका यहाँका किसानलाई आधुनिक प्रविधिको प्रयोगले व्यावसायिक बन्न समेत प्रेरित गरेको छ। रेडियो नेपाल पाल्पा।
नेपाल टेलिकम को 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
अब बाँकी समाचार। बाँकी समाचारमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। युक्रेनले रसियाको मस्को नजिकैको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको छ। युक्रेनले शत्रुको मिसाइल र बम प्रहार गर्ने क्षमतालाई कम गर्ने प्रयास स्वरूप मस्को नजिकैको रियाजन क्षेत्रमा रहेको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको युक्रेनी सेनाले जनाएको छ। युक्रेनले सन् 2022 नै रसियाभित्र नियमित रूपमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दै आएको छ। रियाजनका गभर्नर पावेल मालकोभले रसियाली हवाई प्रतिरक्षाले रातको समयमा 25 युक्रेनी ड्रोन खसालेको बताएका छन्। युक्रेनको राजधानी किएवमा रसियाले गरेको आक्रमणमा हिजो 7 मृत्यु भएको भोलिपल्टै आज यो आक्रमण भएको हो। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। विदेशमा रहेका नेपालीले त्यहीँबाट मतदान गर्न सक्ने गरी सरकारले अध्यादेश ल्याउँदै मध्य प्रदेशका 24 स्थानीय निकायले अझै बजेट प्रस्तुत गर्न बाँकी र रसियाको मस्को नजिकैको तेल प्रशोधन केन्द्रमा युक्रेनको आक्रमण। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।